नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 14 दिन बाँकी, दोस्रो चरण 25 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
19 वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतमाथि नेपालको ऐतिहासिक जित, भारत 19 रनले पराजित।
माओवादी नेता वर्षमान पुनमाथि आज पनि रोल्पामा गोली प्रहार, सबै सकुशल, उम्मेद्वारको सुरक्षाको थप व्यवस्था मिलाइएको गृह मन्त्रालयको भनाई।
नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला, दिउँसो 1 बजेदेखि 3 बजेसम्म बहिरङ्ग सेवा दिइने।
तरकारीको मूल्य वृद्धि नियन्त्रण गर्ने सरकारको पहल, नियमित बजार अनुगमन गरिने।
र परमाणु हतियारको विकास नरोक्ने उत्तर कोरियाको चेतावनी। उत्तर कोरियाले युद्ध रुचाउने पुर्के वृद्ध व्यक्ति भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प आक्रोशित।
पोखरा इन्जिनियरिङ कलेजमा 5 वर्ष ब्याचलर इन आर्किटेक्चर विषयमा भर्ना खुल्यो।
आवश्यक शैक्षिक योग्यता ए लेभल वा प्लस टू साइन्स, डिप्लोमा इन इन्जिनियरिङ वा सोसरह दोस्रो श्रेणीमा उत्तीर्ण गरेको।
फारम बुझाउने अन्तिम मिति यही मङ्सिर 1 गते, प्रवेश परीक्षा मङ्सिर 2 गते।
अन्य जानकारीका लागि पोखरा इन्जिनियरिङ कलेज फिर्के पोखरा,
फोन 061-531-209
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। 19 वर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा नेपाल आज 19 रनले विजयी भएको छ। 186 रनको लक्ष्य पछ्याएको भारतलाई 166 रनमा अल आउट गर्दै नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भारतलाई हराएको यो पहिलो अवसर हो। 19 वर्ष मुनिको नेपाली टोलीले यसअघि टेस्ट मान्यता प्राप्त न्यूजील्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, जिम्बावेलाई हराएको भए पनि भारतलाई भने हराउन सकेको थिएन। आजको खेलमा नेपाली बलर सामु निरीह देखिएका भारतीय ब्याट्सम्यान 48.1 ओभरमा अल आउट भए। नेपाललाई 19 रनले जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। ब्याटिङतर्फ 88 रन बनाएका दिपेन्द्रले बलिङतर्फ पनि 4 विकेट लिए। यस्तै सहाब आलम र पवन सराफले समान 2 विकेट लिए। सन्दीप लामिछाने र कमल सिंह ऐरीले पनि 1-1 विकेट लिए। मलेसियामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 185 रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 101 बलमा 6 चौका र 2 छक्काको मद्दतमा 88 रन बनाएका थिए। यस्तै जितेन्द्र सिंहले 95 बलमा 36 तथा भीम सार्कीले 22 बलमा 15 रन बनाए। नेपाल हिजो भएको पहिलो खेलमा बंगलादेशसित 2 विकेटले पराजित भएको थियो। भारतसँगको आजको जितले नेपालको सेमी फाइनल पुग्ने सम्भावना कायम छ। नेपालले अब पर्सि आयोजक मलेसियासित खेल्नेछ।
मेरो पनि भन्नु छ।
19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतलाई हराएकोमा धेरै साथीले उज्यालोको फेसबुक पेज र ट्विटर मार्फत खुशी साटासाट गर्नुभएको छ।
फेसबुकमा नानीराम भुजेल लेख्नुहुन्छ, बल्ल गोर्खाली हुनुमा गर्व महसुस भएको छ। ऐतिहासिक जित निकालेर नेपालीको शिर उच्च पारिदिएकोमा नेपाली टोलीका सबै खेलाड़ीलाई बधाई छ।
ट्विटरमा जीपी अधिकारी भन्नुहुन्छ, बधाईको ओइरो र केही रकमको पुरस्कारले यो गौरवमय जितलाई इतिहासको पानामा मात्र सीमित नबनाइयोस्, किनकि यस्तै प्रतिभावान खेलाड़ीहरू देशका लागि ऐतिहासिक जित दिलाउन सक्षम छन्। कमी छ त केवल आवश्यक पूर्वाधारको मात्रै।
क्रिकेटमा भारतलाई हराउने खेलका दिपेन्द्र सिंह ऐरी नायक बनेको खबर उज्यालोमा पढेपछि चेतराज जोशी भन्नुहुन्छ, क्रिकेटको बादशाह मानिने भारतलाई जितेर सबै नेपालीको शिर उच्च पारिदिने 19 वर्ष मुनिको क्रिकेट टीमका कप्तान ऐरी सहितका खेलाड़ीलाई धेरै धेरै बधाई। उनको क्षमता, प्रदर्शन र सफलता अझै चुलियोस्, आगामी खेलका लागि पनि शुभकामना।
उज्यालोको फेसबुक पेजमा सुभाष केसीको प्रतिक्रिया छ, उचित व्यवस्थापन सुविधाको अभावमा पनि आज नेपाली 19 वर्ष मुनिको टीमले भारतलाई हराएको छ। आफ्नो उच्च प्रदर्शनले सारा नेपालीलाई खुशी दिने क्रिकेट खेलाड़ीलाई अबदेखि सम्मान, सुविधा र उचित व्यवस्थापन गर्ने विषयमा गम्भीर छलफल र योजना बनाएर अगाडि बढ्न जरुरी छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब फेरि खबरकै सिलसिला। माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधि सभा सदस्य का उम्मेद्वार वर्षमान पुन अनन्तलाई लक्षित गरी आज फेरि गोली प्रहार भएको छ। रोल्पाको दुईखोली गाउँपालिकाको बागमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रममा केवरी खोलाको जंगलमा अपरिचित व्यक्तिको समूहले पुनलाई लक्षित गरी गोली हानेको प्रहरीले जनाएको छ। पुनलाई भीरमाथिबाट ढुङ्गामुढा समेत भएको छ। पुनलाई लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो। पुन चढेको गाडीलाई लक्षित गरी रोल्पाको माडी गाउँपालिकामा हिजो मात्र एम्बुस अर्थात विद्युतीय धरा विस्फोट भएको थियो। पुनसँगै वाम गठबन्धनका रोल्पाका अन्य उम्मेद्वार तथा नेताहरू रहेकै बेला लगातार दोस्रो दिन आक्रमण भएको हो। हिजो एम्बुस थाप्ने तथा आज गोली हान्ने समूह पत्ता लाग्न नसकेको भए पनि प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ।
यसैबीच गृह मन्त्रालयले उम्मेद्वारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएकोले थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ। उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको आजको बैठकमा गृह मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले चुनाव प्रचार प्रसारका क्रममा भएका घटनापछि थप सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। पछिल्ला घटनाले थप सुरक्षा चुनौतीको संकेत गरेको भन्दै उहाँले सुरक्षा चुनौतीको विश्लेषण गरी त्रुटिरहित र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउने जानकारी पनि दिनुभयो। बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पछिल्ला केही घटनाबाट सजग हुनुपर्ने भए पनि समग्र सुरक्षा कार्ययोजना राम्रो रहेको दावी गर्नुभयो। उहाँले उम्मेद्वार तथा राजनैतिक दलका नेताहरूमाथि थप सुरक्षित रूपमा प्रचार प्रसार गर्ने वातावरण बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो। बैठकमा उच्च स्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीर कुमार शाहले सुरक्षा निकायहरूबीच चुस्त समन्वय गर्न तथा दुर्गम र हिमाली भेगमा सुरक्षा र यातायात तथा संचारको राम्रो व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन पनि दिनुभयो।
यस्तै प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले चुनावका विरूद्धमा भएका गलत क्रियाकलाप विरूद्ध उभिन मतदातालाई आग्रह गर्नुभएको छ। निर्वाचन आयोगले श्रवण शक्ति नभएका मतदाताका लागि धुलखेलमा गरेको मतदाता शिक्षा सम्बन्धी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले देशको समृद्धि र उन्नतिका लागि हुन लागेको चुनावलाई स्वच्छ स्वतन्त्र र मर्यादित बनाउनु पर्ने बताउनुभयो। त्यसका लागि स्वतन्त्र र स्वच्छ चुनाव भन्ने अभियान चलाउन सबैलाई आग्रह पनि गर्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त यादवले राजनैतिक दल र उम्मेद्वारले निर्वाचन आचार संहिता उल्लंघन गरेमा नागरिकले विरोध गर्नुपर्ने भन्दै कसैको लोभ डर धम्की भोज भतेर र प्रलोभनमा परेर मतको दुरूपयोग नगर्न र हरेक गलत क्रियाकलाप विरूद्ध उभिन मतदातालाई आग्रह पनि गर्नुभएको छ। यादवले मतदाताले आफ्नो मत बदर नहुने गरी मतदान गर्न र अरूलाई पनि मत बदर नहुने गरी मतदान गर्न सिकाउन आवश्यक रहेको बताउनुभयो।
नेकपा माओवादी केन्द्र बाँकेले वाम गठबन्धनका आधिकारिक उम्मेद्वार विरूद्ध बागी उम्मेद्वारी दिएका र उनीहरूको प्रचार प्रसारमा खटिएका आठजना नेता कार्यकर्तालाई कार्यवाहीको सिफारिश गरेको छ। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य दुर्गाबहादुर थारू र पूर्व सांसद तथा केन्द्रीय सदस्य परमानन्द वर्मा सहितका आठजना नेतालाई कार्यवाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिश गरिएको बाँकेका सह इन्चार्ज प्रकाश सुवेदीले जानकारी दिनुभयो। कार्यवाहीको सिफारिशमा परेका थारूले क्षेत्र नम्बर एकमा वाम गठबन्धनका उम्मेद्वार महेश्वर गहत्रा को विरोधमा बागी उम्मेद्वारी दिनुभएको छ। यस्तै बाँकेको क्षेत्र नम्बर तीन खका स्वतन्त्र उम्मेद्वार बनेका पार्टी सदस्य विजय पाठकलाई पनि कार्यवाही गरिएको माओवादीले जनाएको छ।
कञ्चनपुरका मतदाताले भोट माग्न आउने उम्मेद्वारसँग ऐलानी जग्गा दर्ता र घर घरमा पक्की शौचालय निर्माण गरिदिन माग गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि भोट माग्न आउने उम्मेद्वारसँग कञ्चनपुरको शुक्लाफाटा नगरपालिका चार असैनाका राणा थारू समुदायले ऐलानी जग्गा दर्ता र घर घरमा पक्की शौचालय निर्माण गरिदिन माग गरेका हुन्। वर्षौंदेखि भोक चलन गर्दै आएको जग्गा दर्ता नहुँदा अझैसम्म जग्गाको स्वामित्व पाउन नसकेको स्थानीय बासिन्दाको गुनासो छ। विगतमा मिठो आश्वासन दिएर भोट माग्ने तर जितेपछि अनुहार नदेखाउनेलाई यसपटकको चुनावमा मत नहाल्ने असैनाका साहेब राणाले बताउनुभयो।
चुनावलाई मध्यनजर गर्दै रसुवाका गैर सरकारी संघ संस्थालाई काम गर्न रोक लगाइएको छ। मंगसिर 10 गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावलाई प्रभाव पार्न सक्ने भन्दै गैर सरकारी संघ संस्थालाई काम गर्न रोक लगाइएको रसुवाका प्रमुख जिल्लाधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो। गैर सरकारी संस्थाका कार्यक्रमले स्वच्छ र निष्पक्ष चुनावमा असर पर्न सक्ने भन्दै चुनाव अवधिभर काम गर्न रोक लगाइएको उहाँले स्पष्ट पार्नुभयो। भूकम्पपछि राहत सहयोगमा गैर सरकारी संघ संस्थाले काम गरिरहे पनि उम्मेद्वारहरू दलहरूले संघ संस्था मार्फत मतदातालाई प्रभावित पार्न सक्ने भन्दै काममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।
नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालीकोट र हुम्लाका अति दुर्गम 10 ठाउँमा एन्टिस्याट प्रविधिको प्रयोग गरेर दूरसञ्चार सेवा सञ्चालन गरेको छ। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई सहज बनाउन कुनै पनि दूरसञ्चार सेवा नपुगेका 10 ठाउँमा सेवा पुर्याउन सरकारले आग्रह गरे अनुसार सेवा शुरू गरिएको नेपाल टेलिकमले जनाएको छ। आज हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा सेवा शुरू गरेसँगै 10 ठाउँमा सेवा दिन सफल भएको नेपाल टेलिकमले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा फेरिएको चुनाव प्रचार शैली सम्बन्धी रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी बल्ब।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतमाथि नेपालको ऐतिहासिक जीत, माओवादी नेता वर्षमान पुनमाथि आज पनि रोल्पामा गोली प्रहार, सबै सकुशल, उम्मेद्वारको सुरक्षाको थप व्यवस्था मिलाइएको गृह मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै विभिन्न तरिकाबाट प्रचार प्रसारले तीव्रता पाइरहेको छ। आमसभा, घर दैलो, पोस्टर, ब्यानरका साथै उम्मेद्वारहरूले सामाजिक सञ्जाललाई पनि चुनाव प्रचार प्रसारको मुख्य माध्यम बनाएका छन्। यसअघिका चुनावको तुलनामा धेरै उम्मेद्वारहरूले फेसबुक, ट्विटर, युट्युब, भाइबर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको भरपूर प्रयोग गरेर मतदातालाई आकर्षित गरिरहेका छन्। प्रकाश ढकालको रिपोर्ट।
नमस्कार, म माधव कुमार नेपाल। यही मंगसिर 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 साझा उम्मेद्वार भएको छु। मैले तपाईँहरूबाट माया, सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु।
काठमाडौँ 2 प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएपछि एमाले नेता माधव कुमार नेपालले सामाजिक सञ्जाल मार्फत गरेको अपील। नेपालले जस्तै सामाजिक सञ्जाल मार्फत धेरै उम्मेद्वारहरूले भोट मागिरहेका छन्। परम्परागत चुनावका प्रचार शैलीलाई समेत निरन्तरता दिँदै उम्मेद्वारहरूले आक्रामक रूपमा सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य थलो बनाएका छन्। राजनीतिक दल, तिनका भातृ संगठन, कार्यकर्ता, उम्मेद्वार र उम्मेद्वारका आफन्त शुभचिन्तकले सामाजिक सञ्जालबाट आफूलाई मन परेका उम्मेद्वारहरूको प्रचार सामग्री पोस्ट गरिरहेका छन्। चुनावलाई लक्षित गर्दै आफ्नो फेसबुक पेजमा चुनावी गीत, छोटा छोटा भिडियो, घोषणा पत्र लगायतका प्रचार सामग्री धमाधम पोस्ट भइरहेका छन्।
नर्थ साउथ इस्ट वेस्ट विवेकशील साझा पार्टी इज द बेस्ट, गो अहेड रविन्द्र मिश्र, यु विल विन द रेस्ट।
यसअघि सामाजिक सञ्जाल नचलाउने र चलाए पनि आक्कल जुक्कल चलाउनेहरू समेत चुनाव नजिकिएसँगै सामाजिक सञ्जालका अम्मली बनेका छन्। आफ्नो नाममा खोलेर त्यत्तिकै छाडेका सामाजिक सञ्जाल चलाउनकै लागि नेताहरूले जागिरी दिएर युवाहरू राखेका धेरै उदाहरण छन्। अझ ठूला पार्टीहरूले त आफू निकटका संचारकर्मीलाई योजनाबद्ध रूपमा सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउन ठूलै जनशक्ति र पैसा खर्चेका छन्। अघिल्ला चुनावहरूमा राजनीतिक दलले घोषणा पत्र छापेर पर्चा पम्पलेट टाँसेर भोट माग्थे, तर यसपटक एक ठाउँमा गरेको भाषण सबैतिर पुर्याउने माध्यम पनि सामाजिक सञ्जाल नै बनेको छ। काठमाडौँ चारका नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाको भाषण फेसबुक मार्फत भाइरल बनेको छ।
240 निर्वाचन क्षेत्र छ, 240 निर्वाचन क्षेत्रको भित्र भएका गएको चार वर्षमा भएको कामको सूची एक ठाउँ राखौं। काठमाडौँ क्षेत्र नम्बर चारले चार वर्षभित्रमा गरेका पूर्वाधार लगायतका विकासहरूमा कुनै एउटा निर्वाचन क्षेत्र भन्दा पनि तल पर्छ भने त्यो बेला म सार्वजनिक रूपमा जस्तो सुकै जवाफ दिन पनि म तयार छु।
कडा निर्वाचन आचार संहिता, इन्टरनेट र सामाजिक सञ्जालमा आम नागरिकको पहुँच, साक्षरतामा भएको सुधार जस्ता कारणले सामाजिक सञ्जाल चुनाव प्रचारको मुख्य थलो बनेको हो। सरकारी आँकडा अनुसार 62% नागरिक इन्टरनेटको पहुँचमा छन् भने झन्नै 45% नागरिकले कुनै न कुनै प्रकारको सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्। दर्ता बिना नै अनाधिकृत रूपमा चलेका अनलाइन पोर्टलहरूको प्रयोग पनि यति बेला अत्यधिक भइरहेको छ। चुनाव प्रचारको गतिलो माध्यम अनलाइन र सामाजिक सञ्जाल बने पनि यसको विश्वसनीयताप्रति भने सजग हुनुपर्ने सुझाव दिनुहुन्छ पत्रकारिताका प्राध्यापक कुन्दन अरियाल।
अनलाइन त अहिले सबैभन्दा पहिलेको साप्ताहिक अखबारको भूमिका पनि त्यही अनलाइनले गर्दैछ, बीचको रेडियोको भूमिका पनि त्यही अनलाइनले गर्दैछ। अनलाइन यहाँ मात्रै होइन, इकोनोमिस्ट म्यागजिनले चाहिँ भर्खर कभर स्टोरी नै बनायो अनसोसल मिडिया भन्दै, सोसल मिडिया अनलाइन डेमोक्रेसीको लागि थ्रेट हुने भयो अरे, पहिला डेमोक्रेसीलाई बलियो हुन्छ भन्ने भयो, यिनीहरू अहिले समस्या बढी भएको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि मात्रै नेकपा माओवादी केन्द्रसित पार्टी एकता गर्ने स्पष्ट पार्नुभएको छ। चुनावी घरदैलो अभियानका क्रममा झापामा रहेका अध्यक्ष ओलीले माओवादीसँग चुनाव अघि नै पार्टी एकता गर्ने तयारी भइरहेको भन्दै केही अनलाइनहरूमा आएका समाचारको खण्डन गर्नुभएको छ। झापाको गौरादहमा उहाँले माओवादीसँगको एकता चुनावपछि मात्रै हुने स्पष्ट पार्नुभयो। एमाले र माओवादी केन्द्रबीच पहिलो चरणको चुनाव अघि नै मंगिर 9 गते पार्टी एकीकरणको तयारी भइरहेको झुट्टो खबर अनलाइनहरूमा सार्वजनिक भएको ओलीले आरोप लगाउनुभयो। 9 गते एकीकरण हुने भनेर अहिले हल्ला चलाउनेहरूले 10 गते एकीकरण भाँडियो भनेर अर्को हल्ला चलाउने र मतदाता प्रभावित पार्ने षड्यन्त्र गरिरहेको आरोप पनि ओलीले लगाउनुभयो।
नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुल्ला भएको स्वास्थ्य सेवाको उद्घाटन गर्नुभयो। नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्व प्रहरी र उनीहरूका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उहाँले बताउनुभयो। अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर दिनेश चन्द्र पोखरेलले दिउँसो 1-3 बजेसम्म सर्वसाधारणका लागि बहिरङ्ग सेवा दिइने बताउनुभयो। अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्कमै प्रयोगशाला, शल्यक्रिया लगायत सबै सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो। अस्पतालमा जनशक्ति तथा भौतिक स्रोत साधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागि निर्देशक पोखरेलले बताउनुभयो। अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले 50 रुपियाँको टिकट काट्नुपर्नेछ। तत्कालका लागि आकस्मिक बिरामीका लागि 800, महिला पुरूषका लागि 10-10 र शल्यक्रियापछि राख्नका लागि 4 शय छुट्याइएको छ। पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने प्रस्ताव गरेपछि 2074 जेठ 4 गते को मन्त्री परिषद बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो।
एमबीबीएसको प्रवेश परीक्षामा चिट चोराएर विद्यार्थी पास गराएको पाइएको भन्दै फेरि परीक्षा हुनुपर्ने माग राखेर विद्यार्थीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका विद्यार्थीहरूले पुनः परीक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका डिन डाक्टर जगदीश अग्रवालको पुतला पनि जलाएका छन्। प्रवेश परीक्षामा चिट चोराएको पुष्टि भएको र प्रहरीले पनि छानबिन प्रतिवेदन बुझाइसकेको अवस्थामा दोषीलाई कारवाही नगर्नु गम्भीर विषय भएको उनीहरूले बताएका छन्। विद्यार्थीहरूले अहिलेको परीक्षा रद्द गरेर मर्यादित ढंगले फेरि प्रवेश परीक्षा लिनुपर्ने, डिन र परीक्षा समिति बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन्। आईओएमले गएको असोज 28 गते लिएको एमबीबीएसको प्रवेश परीक्षामा चिट चोराएको पाइएको थियो।
यस्तै शिक्षा ऐनको 9 संशोधन खारेज गर्नुपर्ने माग गर्दै शिक्षा संकायमा अध्ययनरत विद्यार्थीले शिक्षक सेवा आयोग सानो ठिमीमा ताला लगाएका छन्। 75% आन्तरिक प्रतिस्पर्धा मार्फत अस्थायी शिक्षकलाई स्थायी बनाउने व्यवस्था सहितको ऐनले शिक्षा संकाय पढिरहेका हजारौं विद्यार्थी मर्कामा परेको भन्दै उनीहरूले आयोगमा बिहान ताला लगाएका हुन्। त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस ताहाचल र सानोठिमी क्याम्पसका विद्यार्थीले ताला लगाएपछि आयोगका कर्मचारीले काम गर्न पाएनन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा तरकारीको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पहल गर्ने सम्बन्धी खबरसँगै अरू थप खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
लोकसेवा परीक्षा तयारी सम्बन्धी कोशिशको जरुरी सूचना।
यस कोशिश शैक्षिक केन्द्रमा वाणिज्य बैंक, कृषि विकास बैंक, अनुसन्धान सहायक तथा शाखा अधिकृत, नासु, खरिदार लगायतका विशेष तयारी कक्षाहरू 50% छुटमा सञ्चालन हुन गइरहेकाले समयमै भर्ना भएर लाभ लिन सबैमा अनुरोध छ।
सिट सीमित भएकाले छिटो गर्नुहोस्।
प्रमुख विशेषता,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गरिने।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने र कमजोरका लागि थप विशेष कक्षाको व्यवस्था गरिने।
हरेक हप्ता सञ्चालन हुने नमुना परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने 10 जनालाई 50% र मासिक परीक्षामा प्रथम हुनेलाई पुरै छुटको व्यवस्था।
थप जानकारीका लागि कोशी शैक्षिक केन्द्र नयाँ बानेश्वर, सम्पर्क नम्बर 01-41-07-007, 98-5-11-72-194।
सुवर्ण अवसर,
विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायबिटिज, थायराइड, इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यही कार्तिक 15 गतेदेखि मंगसिर 14 गतेसम्म निशुल्क सुगर परीक्षण गरिनुका साथै थायराइड जाँच मात्र ₹500 र अन्य सेवाहरूमा पनि विशेष छुट प्रदान भइरहेको छ।
सम्पर्क नेपाल डायबिटिज, थायराइड, इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर सिभिल ब्याङ्कको माथिल्लो तलामा। फोन नम्बर 01-4785-420-4785-430।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, सरकारले तरकारीमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, कृषि विभाग लगायतका निकायका प्रमुखलाई बोलाएर तरकारीमा बढेको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन दिएको हो। बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरूङले नियमित बजार अनुगमन गरी प्रतिवेदन बुझाउन सम्बन्धित निकायका प्रतिनिधिलाई निर्देशन पनि दिनुभएको छ। कृषि विकास विभागका कार्यकारी निर्देशक हरिबहादुर केसीले चुनावका कारण गाउँको तरकारी गाउँमै खपत भएकोले काठमाडौँमा आपूर्ति कम भएको बताउनुभयो। तर आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भने तरकारी उत्पादनमा समस्या नरहेको भन्दै आपूर्तिमा समस्या भएकोले संयुक्त रूपमा प्रभावकारी अनुगमन गरिने जानकारी दिनुभयो।
श्रीमतीको हत्या गरेर फरार भएका काभ्रेका रामलाल विकलाई प्रहरीले पक्रेको छ। 2067 सालको साउनमा श्रीमती रविना विकको हत्या गरेर फरार रहेका काभ्रेको कानपुर घर भएका रामलाल विकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पोखरामा पक्राउ गरेको हो। उनलाई कानूनी कार्यवाहीका लागि महानगरीय प्रहरी बौद्धमा बुझाइएको सीआईबीले जनाएको छ।
सिराहाको रमपुरामा 10 कट्ठा जमिनमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेस क्याम्प मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका 9 रमपुरामा लगाइएको गाँजा नष्ट गरेको हो। गाँजा लागू औषध भएकोले गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसार पसार गर्नेलाई लागू औषध नियन्त्रण ऐन अनुसार कार्यवाही हुने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो।
अछामको रामारोशन गाउँपालिकाले गाउँपालिका स्तरीय शिक्षा नीति निर्माण गरेको छ। गाउँपालिकाभित्रका विद्यालयबाट दिइने शिक्षा व्यवहारिक, जीवन उपयोगी र गुणस्तरीय बनाउने र जनप्रतिनिधि शिक्षक र अभिभावकलाई जिम्मेवार बनाउने उद्देश्यले शिक्षा नीति निर्माण गरिएको जिल्ला शिक्षा अधिकारी झंकर बहादुर विष्टले जानकारी दिनुभयो। गाउँपालिकाको आयोजना जिल्ला शिक्षा कार्यालय अछामको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय 10 बुँदे शिक्षा नीति तयार पारिएको हो।
माग बमोजिमको आपूर्ति नभएपछि विद्युतीय सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड छपाई र वितरणमा समस्या भएको छ। 5 वर्षभित्र सेवाग्राहीको माग अनुसार स्मार्ट कार्ड उपलब्ध गराउने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा समेत समस्या हुने भएको छ। चालक अनुमति पत्रलाई स्मार्ट कार्डमा परिवर्तनका लागि लाखौंले राजस्व तिरे पनि त्यो अनुसार छपाई र वितरण हुन सकेको छैन। स्मार्ट कार्ड चालक अनुमति पत्र लिनका लागि मोटरसाइकललाई 700, कार जीपलाई 1000 र ठूला सवारी साधनका लागि 2000 शुल्क तोकिएको छ। स्मार्ट कार्ड छपाईको काम विभागको केन्द्रीय कार्यालय मीन भवनमा भइरहेको छ। तीनवटा उपकरणबाट कार्ड छाप्ने काम भइरहे पनि माग बमोजिमको आपूर्ति हुन नसकेको विभागले जनाएको छ।
भूकम्पले भत्किएका घर पुनः सर्वेक्षण गर्न खटिएका इन्जिनियर फिर्ता भएपछि गोर्खामा सर्वेक्षणको काम प्रभावित भएको छ। साउन 28 गतेदेखि गाउँमा परिचालन गरिएका 28 जना इन्जिनियरलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा फिर्ता बोलाइएपछि सर्वेक्षणको काम प्रभावित भएको हो। प्राधिकरणको गोर्खा स्थित कार्यालयका प्रमुख शिवलाल पौडेलका अनुसार 11,963 छुटेका घरमध्ये अझै 4,000 घरको सर्वेक्षण गर्न बाँकी छ।
बेलायतको लन्डनमा भएको वर्ल्ड ट्राभल मार्केट WTMमा नेपालले पनि सहभागिता जनाएको छ। पर्यटन प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यही कार्तिक 22 देखि 24 गतेसम्म भएको मेला हरेक वर्ष नोभेम्बर महिनामा आयोजना हुन्छ। यो मेला विश्वको सबैभन्दा ठूलो दोस्रो पर्यटन मेला मानिन्छ।
तिहारपछि आज पहिलोपल्ट शेयर बजार बढेको छ। लगातार घटिरहेको शेयर बजारमा आज कारोबार भएका धेरैजसो कम्पनीको शेयरको भाव बढेपछि नेप्से परिसूचक 16.41 अंकले बढेर 1477.14 बिन्दुमा पुगेको छ। भाइटिकाको भोलिपल्ट 1571.92 अंकमा रहेको नेप्से लगातार घटेर 1460.73 अंकमा पुगेको थियो। आज कारोबार भएकामा व्यापार समूह मात्र घटेपछि समग्रमा नेप्से बढेर 1477.14 बिन्दुमा पुगेको हो।
नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो परमाणु हतियार विकासको कार्यक्रमलाई नरोक्ने जनाएको छ। उत्तर कोरियाका विदेश मन्त्रीले एक विज्ञप्ति निकालेर आफ्नो परमाणु अस्त्रको उत्पादन र परीक्षण नरोक्ने बताएका हुन्। उत्तर कोरियाको बढ्दो परमाणु हतियार विकास रोक्ने उद्देश्यले एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरी उत्तर कोरियाले आफ्नो भनाई बाहिर ल्याएको बीबीसीले जनाएको छ। विज्ञप्तिमा उत्तर कोरियाली विदेश मन्त्रीले ट्रम्पलाई युद्ध रुचाउने पुड़को वृद्ध व्यक्तिको संज्ञा दिएका छन्। कोरियाले आफूलाई युद्ध रुचाउने पुड़को भनेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित हुनुभएको छ। उत्तर कोरियाको विनाशकारी आणविक हतियार उत्पादन रोक्न चीन जापान लगायतका देशको समर्थन खोज्न एसिया भ्रमणमा रहेका ट्रम्प र उत्तर कोरियाका नेताबीच फेरि शीत युद्ध शुरू भएपछि ट्रम्पको भ्रमण प्रभावकारी नहुने बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतलाई 19 रनले हराएको खबर हामीले शुरूमा नै प्रस्तुत गरिसकेका छौं। अब विश्वकप फुटबल छनौट सम्बन्धीको एउटा खबर। मोरक्को र ट्युनिसियाले आउँदो वर्ष रूसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेका छन्। अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह एमा रहेको ट्युनिसियाले गैराती भएको खेलमा लिबियासित गोलरहित बराबरी खेलेपछि समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो। ट्युनिसियाले पछिल्लो पल्ट सन् 2006 जर्मनी विश्वकप खेलेको थियो। ट्युनिसियाले योसँगै अहिलेसम्म 5 पटक विश्वकपमा स्थान बनाएको हो। यस्तै गैराती नै अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह सीमा रहेको मोरक्कोले आइभरी कोस्टलाई 2-0 हराउँदै समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको छ। मोरक्को सन् 1998 पछि पहिलोपल्ट विश्वकपमा छनौट भएको हो। मोरक्कोले आउँदो वर्ष रूसमा 20 वर्षपछि फेरि विश्वकप खेल्ने अवसर पाएको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
19 वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतमाथि नेपालको शानदार जित, भारत 19 रनले पराजित।
माओवादी नेता वर्षमान पुनमाथि आज पनि रोल्पामा गोली प्रहार, सबै सकुशल, उम्मेद्वारको सुरक्षाको थप व्यवस्था मिलाइएको गृह मन्त्रालयको भनाई।
नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला, दिउँसो 1 बजेदेखि 3 बजेसम्म बहिरङ्ग सेवा दिइने।
तरकारीको मूल्य वृद्धि नियन्त्रण गर्ने सरकारको पहल, नियमित बजार अनुगमन गर्ने तयारी।
र परमाणु हतियारको विकास नरोक्ने उत्तर कोरियाको चेतावनी, उत्तर कोरियाले युद्ध रुचाउने पुड्के वृद्ध व्यक्ति भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प आक्रोशित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।